بسم اللہ الرحمن الرحیم. السلام علیکم معزز سامعین، آج ہم آپ کے لیے کتاب ریکارڈ کر رہے ہیں الف لیلہ جلد سوم، ترجمہ ابو الحسن منصور احمد، آواز تاشا. دیگر معلومات یا مزید کتابوں کے لیے اس نمبر پر رابطہ کریں 0306 787 822 یا وزٹ کریں ہماری ویب سائٹ www.kartaba.org. تو آئیے سنتے ہیں کتاب الف لیلہ جلد سوم پارٹ نمبر 1 صفحہ نمبر 1 سے. یہ کتاب 474 صفات پر مشتمل ہے. الف لیلہ جلد سوم 1001 داستان، ترجمہ ابو الحسن منصور احمد. 220ویں رات ہوئی تو اس نے کہا کہ این ایک بخت بادشاہ، جو کچھ ملکہ بدور نے اپنے شوہر سے کہا تھا ویسے ہی ملکہ حیات النفوس نے بھی کہا، یعنی میرے ساتھ بھی تیرے بیٹے امجد نے وہی حرکت کی، اور یہ کہہ کر خوب فیل مچائے. بولی، اگر تو میرے ساتھ انصاف نہ کرے گا تو میں اپنے باپ ارمانوس سے شکایت کروں گی. غرض کے دونوں سوکنے اپنے شوہر بادشاہ قمر زمان کے آگے بلک بلک کر خوب روئیں. جب بادشاہ نے اپنی دونوں بیویوں کا قصہ سنا، ان کو روتے دیکھا، تو اسے یقین آ گیا کہ وہ سچ کہتی ہیں. اس پر اسے حد سے زیادہ تحش آیا، وہ اٹھ کھڑا ہوا اور اس نے پختہ ارادہ کر لیا کہ اپنے دونوں بیٹوں کو قتل کر ڈالے. اتنے میں اس کا خسر بادشاہ ارمانوس آ گیا، کیونکہ اسے معلوم تھا کہ دماد شکار سے لوٹ آیا ہے. اسے دیکھا کہ قمر زمان تلوار کھینچے ہوئے اور مارے غصے کی اس کی آنکھوں سے خون ٹپک رہا ہے. جب اس نے اس کی وجہ پوچھی تو اس نے اپنے دونوں بیٹوں امجد اور اسد کی بدنظریوں کا ماجرا سنایا اور کہا کہ میں ابھی جا کر انہیں قتل کرتا ہوں، اپنے ہاتھ سے ان کے ٹکڑے ٹکڑے کر ڈالوں گا. بادشاہ ارمانوس کبھی ان دونوں پر بہت غصہ آیا اور کہنے لگا کہ بیٹا، تیرا یہ غصہ ناواجب نہیں، خدا ان پر لانت بھیجے، اولاد ہو کر اپنے باپ کے حق میں برائی کرتے ہیں. لیکن بیٹا، تو نے سنا ہوگا کہ جو انجام پر غور نہیں کرتا زمانہ اس کا ساتھ نہیں دیتا. بہرحال وہ تیرے بیٹے ہیں، اس لیے مناسب نہیں کہ تو خود انہیں اپنے ہاتھ سے قتل کرے. ایسا نہ ہو کہ بعد ازاں تجھے افسوس ہو اور تو انہیں قتل کر کے پچھتائے، اور پھر پچھتانے سے کوئی فائدہ نہ ہوگا. بہتر ہے کہ تو انہیں کسی غلام کے ہمراہ جنگل میں بھیج دے تاکہ وہ انہیں وہاں قتل کر آئے اور اس کا خون تیری آنکھوں کے سامنے نہ بہے. مثل ہے کہ دشمن سے دوری بہتر ہے، نہ آنکھ دیکھے نہ دل کڑے. قمر زمان کو اپنے خسر بادشاہ ارمانوس کی یہ رائے درست معلوم ہوئی. اسے اپنی تلوار میان میں کر لی اور حکومت کے تخت پر بیٹھ کر حزانچی کو بلایا. یہ حزانچی بہت بوڑھا تھا اور سیاست اور زمانے کے اتار چڑھاؤ سے خوب واقف تھا. اسے کہا کہ میرے دونوں بیٹوں امجد اور اسد کے پاس جا کر ان کی مشقیں باندھ کر انہیں دو صندوقوں میں بند کر کے ہتھیار پر لاد اور سوار ہو کر انہیں کسی اجاڑ جنگل میں جا کر ذبح کر ڈال، اور دو بوتلوں میں ان کا خون بھر کر جلد میرے پاس لا. حزانچی حکم پاتے ہی فوراً امجد اور اسد کے پاس گیا، دیکھا کہ وہ محل سے نکل کر آ رہے ہیں، بہترین پوشاکیں پہنے، خوش اپنے باپ قمر زمان کے پاس جانے کا ارادہ ہے تاکہ اسے سلام کریں اور سلامتی کے ساتھ شکار سے واپس آنے کی مبارکباد دیں. جب حزانچی کی نظر ان پر پڑی تو اس نے انہیں روک لیا اور کہنے لگا، برہودار سنو، میں فرما بردار غلام ہوں اور تمہارے باپ نے مجھے ایک حکم دیا ہے، کیا تم اس حکم کی تعمیل کرو گے؟ انہوں نے جواب دیا کہ ہاں. یہ سن کر حزانچی ان کی طرف بڑھا اور ان کی مشقیں باندھ کر انہیں دو صندوقوں میں بند کر دیا. پھر انہیں ایک خچر پر لاد کر شہر سے باہر روانہ ہو گیا اور زہر تک جنگل میں چلتا رہا. جب ایک سنسان ڈرونی جگہ آ گئی تو خود گھوڑے سے اتر پڑا اور دونوں صندوقوں کو خچر سے اتار کر کھولا، ان میں سے امجد اور اسد کو نکالا. جب اس کی نظر ان پر پڑی تو ان کا حسن و جمال دیکھ کر وہ رونے لگا اور تلوار کھینچ کر کہنے لگا، اے میرے آقا زادو، تمہارے ساتھ بھرائی کرنا مجھ پر گراں گزرتا ہے، لیکن مجبور ہوں. ایک غلام کو فرما برداری کے سوا کوئی چارہ نہیں. تمہارے باپ بادشاہ قمر زمان نے مجھے حکم دیا ہے کہ میں تمہاری گردن اڑا دوں. وہ بولے کہ اے امیر، بادشاہ کے حکم کی تعمیل کر، تقدیر پر ہم صابر ہیں، تجھ پر ہمارے خون کا کوئی بدلہ نہیں. اس کے بعد دونوں شہزادے ایک دوسرے سے گلے مل کر رونے لگے. اسد نے حزان سے شکایت، چچا مجھ کو میرے بھائی سے پہلے قتل کیجیے تاکہ مجھے اس کے مرنے کا افسوس نہ ہو، اور میں اس کی لاش کو تڑپتے اپنی آنکھوں سے نہ دیکھوں، یہ میرے لیے آسان تر ہے. امجد نے بھی حزانچی سے یہی الفاظ دہرائے اور اسے اس بات پر مائل کرنا چاہا کہ وہ اسے اس کے بھائی سے پہلے قتل کرے. وہ کہنے لگا کہ میرا بھائی مجھ سے چھوٹا ہے، اس کا رنج مجھے نہ دیجیے. یہ کہہ کر وہ دونوں اتنا روئے کہ اس سے زیادہ ممکن نہیں۔ ان کو روتا دیکھ کر حزانچی بھی رونے لگا، اور اب شہرزاد کو صبح ہوتی دکھائی دی اور اس نے وہ کہانی بند کر دی جس کی اسے اجازت ملی تھی۔ 221 رات۔ جب 221 رات ہوئی تو اس نے کہا کہ اے نیک بخت بادشاہ، حزانچی ان کا روتا دیکھ خود بھی رونے لگا اور دونوں بھائی ایک دوسرے کے گلے میں باہیں ڈال کر لپٹ گئے۔ ایک بھائی نے دوسرے سے کہا، یہ ساری مصیبت ہم پر دونوں خائن عورتوں، میری ماں اور تیری ماں کی وجہ سے آئی ہے، اور یہ ان کے بھلے سلوکوں کا نتیجہ ہے جو میں نے تیری ماں کے ساتھ اور تو نے میری ماں کے ساتھ کیے۔ لا حول ولا قوۃ الا باللہ العلی العظیم، ان للہ و ان الیہ راجعون۔ امجد نے جو اسد کو یہ کہتے سنا تو اس کی ہچکی بن گئی اور وہ بھی پچھاڑے کھانے لگا، اور حزانچی سے بولا کہ میں تجھے اس خدا کی قسم دیتا ہوں جو تنہا ہے اور زبردست مالک اور پردہ پوش ہے، کہ تم مجھے میرے بھائی اسد سے پہلے قتل کیجیے تاکہ میرے دل کی آگ بھڑکنے نہ پائے بلکہ بجھ جائے۔ یہ سن کر حسن نے کہا کہ نہیں، بلکہ میں پہلے قتل ہوں گا۔ امجد نے کہا، اچھا یوں کرے کہ ہم دونوں ایک دوسرے سے لپٹ جائیں اور تلوار ہم دونوں کو ایک ساتھ قتل کر دے۔ جب وہ دونوں ایک دوسرے سے سینے سے سینہ اور منہ سے منہ ملا کر باہم آگوش ہوئے اور انہوں نے ایک دوسرے کو چمٹا لیا تو حزانچی نے دونوں کو رسی سے کس کر باندھا، مگر وہ روتا جاتا تھا اور اپنی تلوار کھینچ کر کہنے لگا، اے میرے آقا زادو، مجھ پر تمہارا قتل کرنا بہت شاق گزر رہا ہے، اگر تمہاری کوئی حاجت ہو تو میں اسے پورا کروں گا، اگر کوئی وصیت ہو تو اس کی تعمیل کروں گا، اگر کوئی پیغام ہے تو پہنچا دوں گا۔ امجد نے کہا کہ ہماری کوئی حاجت نہیں، صرف ایک خواہش ہے، وہ یہ کہ میرے بھائی اسد کو نیچے لٹائی ہو اور مجھے اوپر، اس لیے کہ پہلے تلوار میرے اوپر پڑے، اور یہ ایک وصیت کہ ہمیں قتل کر چکنے کے بعد جب تو بادشاہ کے پاس جائے تو اور وہ، جب وہ تجھ سے پوچھے کہ تو نے مرنے سے پہلے ہمیں کیا کہتے سنا تو اسے کہیو کہ تیرے بیٹوں نے تجھے سلام عرض کیا ہے کہ تجھے معلوم نہیں کہ ہم دونوں مجرم ہیں یا نہیں، بغیر اس کے کہ تُو نے ہمارے جرم کی تحقیق کرتا اور اصل حال سے خبر ہوتی تو انہیں ہمیں قتل کروا دیا ہے۔ اور اسے یہ دو شعر پڑھے، عورتیں شیطان ہیں جو ہمارے لیے پیدا کی گئی ہیں، شیطانوں کے مکر و فریب سے خدا کی پناہ، جتنی بلائیں لوگوں کو دنیا میں اور دین کے متعلق پیدا ہوئی ہیں ان کی جڑ یہی عورتیں ہیں۔ اس کے بعد اس نے کہا کہ اس کے سوا ہماری اور کوئی تمنا نہیں ہے کہ یہ دونوں شعر جو تُو نے سنے ہیں بادشاہ کو پہنچا دے۔ اتنے میں شہزاد کو صبح ہوتی دکھائی دی اور اس نے وہ کہانی بند کر دی جس کی اس نے اجازت لی تھی۔ 222 رات۔ جب 222 رات آئی تو اس نے کہا کہ اے نیک بادشاہ، امجد نے حزانچی سے کہا کہ سوائے اس کے ہماری اور کوئی حاجت نہیں کہ تو ان دونوں شعروں کو جو تو نے سنے ہیں بادشاہ کو پہنچا دے، اور خدا کے لیے اتنا اور ٹھہر جا کہ میں دو شعر اور اپنے بھائی کو سنا دوں۔ یہ کہہ کر وہ رونے لگا اور یہ دو شعر پڑے، گزشتہ بادشاہ ہمارے لیے بہت سی عبرتیں چھوڑ گئے ہیں، اس راہ میں کتنے کچھ چھوٹے بڑے مر مٹے ہیں۔ امجد کا یہ کلام سن کر حزانچی اتنا رویا کہ اس کی داڑھی بھیگ گئی اور اسد کی آنکھیں تو دریا بن گئی، آنسو کی لڑیاں اس کے رخسار پر بہنے لگی، اور بعد ازاں اسد اپنے بھائی امجد کے گلے سے لپٹ گیا۔ ایسا معلوم ہوتا تھا کہ دونوں ایک کالب ہیں۔ اب حزانچی نے تلوار کھینچ کر چاہا کہ ان پر وار کرے کہ اتنے میں اس کا گھوڑا بتکا اور جنگل کی طرف نکل بھاگا۔ اس گھوڑے کی قیمت 1000 دینار تھی اور اس کی زین بہت قیمتی تھی۔ حزانچی تلوار ہاتھ سے پھینک کر گھوڑے کے پیچھے دوڑا اور شہرزاد کو صبح ہوتی دکھائی دی۔ اس نے وہ کہانی بند کر دی جس کی اسے اجازت ملی تھی۔ 223 رات۔ جب 223 رات ہوئی تو اس نے کہا کہ اے نیک نہاد بادشاہ، حزانچی اپنے گھوڑے کے پیچھے دوڑا کیونکہ گھوڑے کے بھاگنے سے وہ بہت غمگین تھا۔ دوڑتے دوڑتے وہ آگے پیچھے جھاڑیوں میں داخل ہو گیا۔ اب گھوڑا جھاڑیوں کو چیرتا پھاڑتا اندر گھس کر زمین پر اپنے ٹاپے مارنے لگا، یہاں تک کہ گرد اٹھ اٹھ کر پھیلنے لگی۔ گھوڑے کے ہرکر کرنے اور ہنہنانے کی آوازیں آ رہی تھیں۔ ان جھاڑیوں میں ایک شیر رہتا تھا جو بڑا جگاوری اور ڈرونی شکل کا تھا۔ اس کی آنکھوں سے چنگاریاں اڑتی تھیں، اس کی صورت نہایت ہی ہیبت ناک تھی، اسے دیکھ لوگ ڈر جاتے تھے۔ جب حزانچی کی نظر اس پر پڑی تو اس نے دیکھا کہ وہ اسی طرف آ رہا ہے۔ جھاڑیاں گنجان، نہ کسی طرف بھاگنے کا رستہ، نہ اس کے ہاتھ میں تلوار۔ وہ اپنے دل میں کہنے لگا، لا حول ولا قوۃ الا باللہ العلی العظیم، یہ امجد اور اسد کا صبر مجھ پر پڑا ہے۔ یہ سفر شروع سے ہی منحوس ثابت ہوا۔ ادھر امجد اور اسد کو گرمی سے اتنی پیاس لگنے لگی کہ ان کی گردنیں ان کی زبانیں باہر نکل پڑی اور وہ مارے پیاس کے چلانے لگے، لیکن وہاں کون ان کی چیخو پکار سنتا؟ کہنے لگے کہ کاش ہم قتل ہو گئے ہوتے، اس تشنگی سے تو نجات ملتی۔ معلوم نہیں کہ گھوڑا بدک کر کہاں چلا گیا کہ حزانچی بھی ہمیں بندہ چھوڑ کر اس کے پیچھے ہو لیا۔ کہیں وہ آ کر ہمیں قتل کر دے اور ہم اس عذاب سے چھٹکارا پائیں۔ اسد بولا، بھائی ذرا ٹھہر، خدا کی طرف سے انقریب ہمارے لیے خوشی آنے والی ہے، کیونکہ گھوڑے کا بدکنا حالیہ حکمت ہے، سمجھ لے کہ اللہ کی مہربانی کی یہ علامت ہے، اب پیاس کے سوا ہمیں اور کسی چیز سے ضرر نہ پہنچے گا۔ یہ کہہ کر اس نے دہنے بہنے ہل کر زور لگایا، یہاں تک کہ رسیاں ڈھیلی پڑ گئیں۔ وہ اٹھ بیٹھا اور اپنے بھائی کے بندھن بھی کھول دیے اور خزانچی کی تلوار اٹھا کر کہنے لگا، واللہ جب تک ہمیں اس کی خبر نہ مل جائے اور ہمیں یہ نہ معلوم ہو جائے کہ اس پر کیا گزری، ہم یہاں سے نہ چلیں گے۔ یہ کہہ کر وہ خزانچی کے پاؤں کے نشان دیکھنے لگے اور اس پر چلنے لگے، اور چلتے چلتے جھاڑی کے پاس پہنچ گئے اور ایک دوسرے سے کہنے لگے کہ گھوڑا اور خزانچی اس جھاڑی سے آگے نہ گئے ہوں گے۔ اسد نے امجد سے کہا کہ تو یہیں ٹھہر، میں جھاڑی میں جا کر ادھر ادھر دیکھتا ہوں۔ امجد نے جواب دیا کہ میں تجھے اکیلا نہیں جانے دوں گا، ہم دونوں ساتھ ساتھ رہیں گے تاکہ اگر سلامتی ہو تو دونوں کے لیے، اگر مارے جائیں تو دونوں ساتھ ساتھ۔ قصہ مختصر وہ دونوں جھاڑی کے اندر داخل ہوئے، کیا دیکھتے ہیں کہ شیر نے خزانچی کو دبوچ رکھا ہے اور وہ شیر کے نیچے پڑا آسمان کی طرف ہاتھ اٹھائے خدا سے مدد مانگ رہا ہے۔ امجد یہ دیکھتے ہی لپکا اور شیر پر تلوار کا وار کیا، تلوار شیر کی پیشانی پر پڑی اور وہ مر کر زمین پر گر پڑا۔ خزانچی کو اس پر سخت تعجب ہوا، حواس درست ہوئے تو نظر اٹھائی تو دیکھا اس کے آقا کے دونوں بیٹے امجد اور اسد وہاں کھڑے ہیں اور وہ ان کے پاؤں پر گر پڑا اور کہنے لگا، اے میرے آقا زادو، اب یہ نہیں ہو سکتا کہ میں تمہیں قتل کروں، اور اگر کسی نے تمہیں قتل کرنے کا ارادہ کیا تو میں اپنی جان لڑا دوں گا۔ اب شہرزاد کو صبح ہوتی دکھائی دی اور اسے وہ کہانی بند کر دی جس کی اسے اجازت ملی تھی۔ 224ویں رات آئی تو اس نے کہا کہ اے نیک نہاد بادشاہ، خزانچی نے امجد اور اسد کو گلے لگایا اور ان سے پوچھا کہ تم کس طرح رسیاں کھول کر یہاں آگے؟ انہوں نے کہا کہ ہمیں پیاس لگی تھی، اتفاق سے ایک کی بندش ڈھیلی پڑ گئی، اسے نکل کر دوسرے کو بھی کھول دیا اور یہ محض خدا کی مہربانی اور نیت کا پھل تھا، مگر پھر ہم نے نشانے قدم پر چلنا شروع کیا اور تیرے پاس پہنچ گئے۔ یہ سن کر اس نے ان کا شکریہ ادا کیا اور انہیں اپنے ساتھ لے کر جھاڑی کے باہر آیا۔ جب وہ جھاڑی سے نکلے تو ان دونوں نے کہا کہ چچا، ہمارے باپ کے حکم کی تعمیل کر۔ اس نے کہا، خدا نہ کرے کہ میں تمہیں کوئی نقصان پہنچاؤں، لیکن میں تمہارے کپڑے اتار کر تمہیں دوسرے کپڑے پہنا دوں گا اور دو بوتلوں میں شیر کا خون بن کر تمہارے باپ کے پاس جاؤں گا اور اسے کہوں گا کہ میں نے انہیں قتل کر دیا ہے، اور تم یہاں سے جدھر تمہارے سینگ سمائے چلے جاؤ، خدا کی زمین وسیع ہے، حالانکہ تمہاری جدائی مجھ پر شاک گزرے گی۔ یہ کہہ کر خزانچی رونے لگا اور اس کے ساتھ دونوں لڑکے بھی رونے لگے۔ خزانچی نے ان کے کپڑے اتار کر انہیں دوسرے کپڑے پہنا دیے اور کپڑوں کو دو گٹھڑیوں میں باندھ کر دو بوتلوں میں شیر کا خون بھر کر گٹھڑیوں کو گھوڑے پر اپنے آگے رکھا اور ان دونوں سے رخصت ہو کر شہر کی طرف بادشاہ کے پاس روانہ ہو گیا۔ بادشاہ کے پاس پہنچ کر اس نے تخت کا بوسا دیا۔ بادشاہ نے دیکھا کہ اس کی حالت دیگر گو ہے جو شیر کی وجہ سے تھی، خیال کیا یہ میرے بیٹوں کے قتل کرنے کی وجہ سے ہے۔ وہ خوش ہو کر کہنے لگا، کیا تو نے اپنا کام پورا کیا؟ خزانچی نے عرض کیا، اے میرے آقا، ہاں۔ اب وہ دونوں گٹھڑیاں جن میں کپڑے تھے اور دونوں بوتلیں جن میں خون تھا اسے بادشاہ کو پیش کیا۔ بادشاہ نے پوچھا وہ کس حالت میں تھے اور آیا انہوں نے کوئی وصیت کی ہے؟ اس نے جواب دیا کہ وہ اپنی وصیت مصیبت پر صابر و شاکر تھے اور مجھ سے کہتے تھے کہ ہمارا باپ معذور ہے، اسے ہمارا سلام دینا اور کہنا کہ تجھ پر ہم نے اپنا خون معاف کر دیا، اور یہ دو شعر ضرور سنانا، عورتیں شیطان ہیں جو ہمارے لیے پیدا کی گئی ہیں، شیطان کے مکر و فریب سے خدا بچائے، جتنی بلائیں لوگوں پر دین اور دنیا کے متعلق آتی ہیں ان کی جڑ یہی عورتیں ہیں۔ خزانچی کی یہ باتیں سن کر بادشاہ اپنا سر دیر تک جھکائے رہا اور اسے معلوم ہو گیا کہ اس کا مطلب یہ ہے کہ میرے بیٹے نہ حق مارے گئے۔ وہ دیر تک عورتوں کے مکر و فریب اور دگا بازی کا تصور کرتا رہا اور بعد ازاں دونوں گٹھنیاں لے کر کھونے، کپڑوں کو الٹنے پلٹنے اور رونے لگا۔ شہزاد کو صبح ہوتی دکھائی دی اور اس نے وہ کہانی بند کر دی جس کی اسے اجازت ملی تھی۔ 225ویں رات ہوئی تو اس نے کہا کہ اے نیک نہاد بادشاہ، قمر زمان بادشاہ دونوں گٹھڑیوں کو کھول کر کپڑوں کو الٹنے پلٹنے لگا اور رونے لگا۔ جب اس نے اپنے بیٹے اسد کے کپڑے کھولے تو اس کی جیب میں سے اسے اپنی بیوی بدور کے قلم کا لکھا ہوا ایک رکا ملا جس میں اس کے بالوں کی ایک لٹ بھی تھی۔ ہاتھ کھول کر اس نے پڑھا تو اسے معلوم ہو گیا کہ اس کا بیٹا مظلوم تھا۔ پھر اس نے امجد کا بکچہ کھولا اور اس کی جیب میں اپنی دوسری بیوی حیات النفوس کے ہاتھ کی تحریر پائی۔ اسی طرح اس کے بالوں میں لپٹے ہوئے ہاتھ کو کھول کر پڑھا تو سر پیٹ لیا۔ उसे यकीन आ गया, ला हौल वला कुव्वता इल्ला बिल्लाहिल अलीयिल अज़ीम, ये दोनों बेटे नाहक मारे गए। अब तो वो हाथ मल मल कर रोता और कहता, हाय मेरे बेटो, तुम पर एक बाप ने जुल्म किया, हाय हाय ये कैसी क़यामत हुई। और उसे हुक्म दिया कि दो कब्रें एक ही जगह बनाई जाए। कब्रें बनवाकर एक मकबरा बनवाया और बैतुल अहज़ान उसका नाम रखा। उन पर अपने दोनों बेटों का नाम लिखा और कभी अमजद की कब्र पर गिरकर रोता फरियाद करता, कभी असद की कब्र पर लौटता और पिछारे खाता। बादशाह की आहो फरियाद रोजाना बढ़ती जाती, यहां तक कि उसने अमीरों वजीरों दोस्तों और आशनाओं से मिलना तर्क कर दिया। दरबार महलात सबसे हाथ उठा लिया, बीवियों से भी किनारा कशी कर ली। बैतुल हजान में अकेला बैठा अपने बेटों पर रोया करता। बादशाह को तो यहां छोड़िए और अब अमजद और हसद का किस्सा सुनिए। एक महीने तक वो फल खाते और गणों में से बारिश का पानी पीते हुए सहरा बसहरा चलते रहे। चलते चलते आखिर एक पहाड़ के पास पहुंचे जो काले चकमाक का था। पहाड़ की ऊंचाई और लंबाई अल्लाह ही को मालूम थी। यहां से दो रास्ते निकलते थे, एक तो पहाड़ को काटकर बीच में से गया था और दूसरा पहाड़ के ऊपर की तरफ। वो पहाड़ के ऊपर वाले रास्ते पर हो लिए। पांच दिन तक बराबर चलते रहे लेकिन इसकी इंतहा नजर न आती। ना वो कभी इतना चले थे, ना उन्हें पैदल चलने की आदत थी। फिर पहाड़ की चढ़ाई और मंजिल लापता। जब उन्हें इस रास्ते के आखिर तक पहुंचने से ना उम्मीदी होगी तो वो लौट पड़े और उस रास्ते पर रवाना हो गए जो पहाड़ के बीच में से होकर जाता था। अब शहजाद को सुबह होती दिखाई दी और उसने वो कहानी बंद कर दी जिसकी उसे इजाजत मिली थी। 226वीं रात। जब 226वीं रात हुई तो उसने कहा कि ऐनेक वक्त बादशाह, कमरुज़वान के दोनों बेटे अमजद और असद पहाड़ पर जाने वाले रास्ते से उतरकर बीच के रास्ते पर हो लिए और दिन भर चलते रहे यहां तक कि रात हो गई। असद चलते चलते थक गया, अपने भाई से कहने लगा कि भाई अब मुझ में चलने की सकत नहीं रही, मैं बहुत कमजोर हो गया हूं। अमजद बोला, भाई जरा और हिम्मत कर, मुमकिन है कि खुदा हमारी मुसीबत दूर कर दे। इसके बाद वो एक पहर रात और चलते रहे। आखिर अंधेरे ने चारों तरफ से आ घेरा और असद की टांगे लड़खड़ाने लगी। वो कहने लगा कि भाई मेरी हालत बहुत खराब है, मैं एक कदम नहीं चल सकता। और ये कहते कहते वो जमीन पर गिर पड़ा और रोने लगा। अमजद ने उसे तसल्ली दी, उठाकर अपनी पीठ पर लाद लिया और आगे बढ़ा। चलता और थोड़ी देर तक बैठकर सस्ताता, हत्ता कि सवेरा होने लगा। सामने देखा कि पानी का चश्मा बह रहा है और उसके पास एक अनार का दरख्त और एक मेहराब है। उन्हें इस बात का यकीन न आता था कि ये चीजें वाकई वहां हैं। बहरहाल उन्होंने चश्मे के पास बैठकर पानी पिया और दरख्त से अनार तोड़कर खाए और वहीं सो लिए। जब सूरज अच्छी तरह निकल आया तो वो उठ बैठे और चश्मे में गुसल किया। दिमाग को फरहत हुई, खाने को और क्या था, वही अनार खाकर फिर सो गए और असर के वक्त सोते रहे। आंख खुली तो उन्होंने चलने का इरादा किया तो असर चलने से माजूर निकला क्योंकि उसके पांव सूज गए थे, इसलिए वो वहां तीन दिन तक आराम के लिए ठहरे रहे। फिर कई दिन बराबर चढ़ाई पर चलते रहे। ये पहाड़ बिल्कुल चटियल थे, ना कोई दरख्त ना कहीं आबशार, मारे प्यास की उनकी बुरी हालत थी। आखिरकार उन्हें दामने कौम में दूर से एक शहर दिखाई दिया। वो बहुत खुश होकर उसकी तरफ उतरने लगे। करीब पहुंचे तो खुदा का शुक्र अदा किया और अमजद असद से कहने लगा, भाई तू यहीं ठहर जा, मैं इस शहर को जाकर देखता हूं कि आबाद है या ओझड़ और कैसे लोग इसमें रहते हैं, कौन यहां का बादशाह है और हम इस वक्त खुदा की वसी जमीन पर किस जगह हैं और इस पहाड़ की लंबाई चौड़ाई में हमने कितनी मुसाफत तय की है। अगर हम इस पहाड़ के दामन दामन चलते तो एक साल में भी इस शहर तक ना पहुंचते। शुक्र है खुदा का कि हम सही सलामत इंसानों की बस्ती तक तो आ पहुंचे। असद बोला कि अच्छा अब तो यहां ठहर, मैं जाकर देखूं। दोनों में बहस होने लगी, वो कहता मैं जाऊं, वो कहता कि अंजामकार अमजद ने कहा कि अच्छा तू जा मगर देर न लगाइयो। असद अपने साथ कुछ दिनार लेकर चला और उसका भाई अकेला बैठकर उसकी राह देखने लगा। असद शहर में पहुंच गया और उसकी गलियों में फिरने लगा। राह में से एक शख्स मिला जो बहुत बूढ़ा था और उसकी दाढ़ी उसके सीने तक लंबी थी और दो हिस्सों में तकसीम की हुई। उसके हाथ में एक असा था और उसके कपड़े नहायत कीमती थे और सर पर लाल रंग का फेंटा बंधा हुआ। उसका लिबास और अंदाज देखकर असद को ताज्जुब हुआ। उसे आगे बढ़कर उसे सलाम किया और पूछा, ऐ मेरे आका, बाजार का रास्ता कौन सा है। ये सुनकर बूढ़ा मुस्कुराया और कहने लगा, बेटा ऐसा मालूम होता है कि तू इस शहर में परदेसी है। असद ने कहा, हाँ मैं परदेसी हूं। और शहजाद को सुबह होती दिखाई दी और उसने वो कहानी बंद कर दी जिसकी उसे इजाजत मिली थी। 227वीं रात। 227वीं रात हुई तो उसने कहा कि ऐ नेक बख्त बादशाह, बूढ़ा असद को देखकर मुस्कुराया और कहने लगा, बेटा ऐसा मालूम होता है कि तू परदेसी है। बोला, हाँ मैं परदेसी हूँ। बूढ़े ने कहा, तूने अपने वतन को उजाड़कर हमारे वतन को आबाद किया है, तुझे बाजार की क्यों तलाश है? असद ने कहा कि चाचा, मेरा एक भाई है जिसको मैं पहाड़ पर छोड़ आया हूँ। हम दोनों बहुत दूर से 3 महीने का सफर करके इस शहर तक पहुंचे हैं। मैं अपने बड़े भाई को वहां छोड़कर इसलिए आया हूँ कि कुछ खाना वगैरह लेकर मैं उसके पास जाऊं और हम दोनों खाए। बूढ़े ने कहा कि अब बेटा खुश हो कि तेरे आगे भलाई ही भलाई है, क्योंकि मेरे यहाँ आज दावत है और बहुत से मेहमान आए हुए हैं। मैंने ऐसे उमदा उमदा खाने तैयार कराए हैं जिनसे खाने को जी ललचाए। अगर तू मेरे साथ चले तो जो तू चाहेगा मैं दूंगा और तुझसे इस शहर का किस्सा भी बयान करूंगा। बेटा शुक्र है खुदा का कि तू मेरे हाथ पड़ा किसी और के नहीं। असद ने कहा, जो तेरी मर्जी हो कर, मगर देर न कर, क्योंकि मेरा भाई मेरी राह देख रहा होगा और उसका जी मुझ में ही लगा होगा। बूढ़ा उसका हाथ पकड़कर एक तंग गली को मुड़ा और कहता जाता था, पाक है वो जात, पाक है वो जात जिसने तुझे शहर वालों से निजात दी। चलते चलते वो एक वसी मकान में पहुंचा। उसके अंदर 40 बूढ़े बैठे हुए थे जो एक जलती हुई आग के गिर हल्का बांधे उसकी इबादत और उसके आगे सजदा कर रहे थे। इस नजारे से मारे डर के असद के रोंगटे खड़े हो गए और उसकी समझ में कुछ न आया कि ये कौन लोग हैं। बूढ़े ने लोगों को पुकार कर कहा कि ऐ आग के पुराने परस्तारों, आज ये दिन बड़ा मुबारक है। फिर उसने कहा, ऐ गजबान, ये कहकर जोर से आवाज दी। आवाज सुनकर एक काला बजंग लंबा तरंगा गुलाम आया। उसकी शक्ल ही बड़ी डरावनी थी, तेवर छड़े हुए और नाक पिचकी हुई। बूढ़े ने गुलाम को इशारा किया और उसने असद की पुष्ट फेर कर उसकी मुश्के बांध दी और उसके बाद बूढ़े ने कहा कि इसे तहखाने में ले जाकर छोड़ो और फलां लौंडी से कहकर इसे दिन रात सजा दे। गुलाम इसे तहखाने में लेकर लौंडी के सुपुर्द कर आया। वो लौंडी इसे मारती और एक रोटी सुबह और एक शाम को खाने को देती और एक एक कूजा दोनों वक्त खारे पानी का। अब वो बूढ़े आपस में कहने लगे कि जब आग की ईद होगी तो हम इसे पहाड़ पर जबा करके आग की भेंट चढ़ाएंगे। लौंडी उतरकर उसके पास गई और इसे इतना मारा कि उसके पहलू से खून बहने लगा और वो बेहोश हो गया। फिर उसके पास एक रोटी और एक कूजा खारे पानी का रखकर चलती हुई। आधी रात के वक्त जब असद को होश आया तो उसने देखा कि उसकी बेड़ियां पड़ी हुई हैं और इतनी मार पड़ी है कि बदन की सारी हड्डियां दुख रही हैं। वो जार जार रोने लगा और उसे अपनी पहली इज्जत और राहत, हुकूमत और शान शौकत और बाग की जुदाई याद आ गई और शहरजाद को सुबह होती दिखाई दी और उसे वो कहानी बंद कर दी जिसकी उसे इजाजत मिली थी। 228वीं रात। जब 228वीं रात हुई तो उसने कहा कि ऐ नेक दिल बादशाह, जब असद ने देखा कि वो बेड़ियों में जकड़ा हुआ है और उस पर मार पड़ी है जिससे उसके बदन में दर्द है, तो वो अपनी गुज़श्ता ऐशो राहत, हुकूमत और शान शौकत को याद करके रोने और आह भरने लगा। रोते रोते सर की तरफ जो उसका हाथ बढ़ा तो उसे वहां एक रोटी और एक कूजा खारा पानी का मिला। उसे 2-4 निवाले खाए ताकि सांस चलता रहे और थोड़ा सा पानी पिया, मगर खटमलों और जुओं की वजह से उसे रात भर नींद न आई। सवेरा हुआ तो वो लौंडी उसके पास आई और उसने उसके कपड़े बदले जो खून में डूबे हुए थे और उसके बदन से चिपक गए थे और उसके साथ उसकी खाल भी उतर आई। वो बिलबिला उठा और कहने लगा कि खुदावंद, अगर तुम मुझसे खुश है तो मुझे और ज्यादा सजा दे, अगर तू इस बात में ही खुश है तो मुझे और ज्यादा सजा दे। परवरदिगार इस बात से बेहबर नहीं है कि किसने मुझ पर जुल्म किया, लिहाजा इसे मेरा बदला ले। ये कहकर वो फिर चिल्लाने लगा और लौंडी ने फिर मारना शुरू किया और इतना मारा कि उसे गश आ गया और एक रोटी और एक कोजा खारे पानी का रखकर उसके पास से चली गई। उसके बदन से खून बह रहा था, हाथ पांव जो जंजीरों से कसे हुए थे, वतन से दूर, अहबाब से अलग और ये मुसीबत, ना रोता तो और क्या करता। भाई की याद ने उसको और भी ज्यादा बेचैन कर दिया था। अब शहजाद को सुबह होती दिखाई दी तो उसने वो कहानी बंद कर दी जिसकी उसे इजाजत मिली थी। 229वीं रात। जब 229वीं रात हुई तो उसने कहा कि ऐ नेक निहात बादशाह, असद को अपने भाई की याद आई तो वो ज्यादा तड़पने, आहें भरने और आहो बका करने लगा। उसके आंसू जारी थे। वो अपनी मौजूदा हालत पर गौर करके भाई की जुदाई में बेकरार था। उधर ये मुसीबत में मुब्तला, इधर इसके भाई अमजद की आंखें रात तकते तकते दुखी जाती थी। जब दोपहर हो गई और वो ना लौटा तो उसका दिल धक धक करने लगा। जुदाई की तकलीफ और ज्यादा बढ़ गई। बेतहाशा आंसू बहने लगे। शहरजाद को सुबह होती दिखाई दी और उसने वो कहानी बंद कर दी जिसकी उसे इजाजत मिली थी। 230वीं रात हुई तो उसने कहा, ऐ नेक बख्त बादशाह, अमजद अपने भाई असद की राह दोपहर तक देखता रहा। जब वो ना लौटा तो उसका दिल धड़कने लगा और जुदाई का सदमा दुबाला हो गया। आंखों से आंसू जारी हो गए। उसने चिल्लाकर कहा कि हाय मेरा भाई, हाय मेरा साथी। उसने वावेला किया, ये जुदाई किस कदर मुसीबतनाक है। अब वो रोता हुआ पहाड़ से उतरा और शहर में दाखिल हुआ और पूछा, इस शहर का नाम क्या है, इसके रहने वाले कौन लोग हैं। लोगों ने कहा कि इसका नाम मदीनातुल मजूस है और बादशाह के सिवा तमाम बाशिंदे आग की परस्तिश करते हैं। फिर उसने मदीनातुल अबनूस के मुतालिक दरियाफ्त किया कि वो बोले, मदीनातुल अबनूस यहाँ से खुश्की के रास्ते एक साल की राह पर है और पानी से 6 महीने की। वहां के बादशाह का नाम अरमानूस है और उसकी एक शहजादी को अपना दामाद बनाकर अपने तख्त पर बिठा दिया है। उस बादशाह का नाम कमरुज़्ज़मान है। वो बड़ा ही मुनसिब मिजाज है और लोगों के साथ एहसान और बख्शिश करता है और उन्हें अमनो अमान में रखता है। जब अमजद ने अपने बाप का नाम सुना तो रोने और आहें भरने लगा और फरियाद करने लगा। उसकी समझ में न आता था कि कहां जाए और क्या करे। बिलाहिर उसने खाना पीना खरीदा और एक किनारे पर बैठ गया। खाने के लिए हाथ ही बढ़ाया था कि उसे अपने भाई की याद आ गई। हिचकियां लेकर रोने लगा और जबरदस्ती एक दो लकमे हलक से उतारे ताकि जान न निकल जाए और अपने भाई की तलाश में इधर उधर फिरना शुरू किया। इतने में उसे एक मुसलमान दर्जी दिखाई दिया। उसकी दुकान पर बैठकर उसने अपना किस्सा बयान किया। दर्जी ने कहा कि अगर तेरा भाई किसी आतिश परस के हाथ पड़ गया है तो उसका मिलना मुश्किल है, खुदा तुम दोनों को मिला दे। फिर उसने कहा कि भाई अगर तेरा जी चाहे तो तू मेरे घर में रह। अमजद रजामंद हो गया। दर्जी को बहुत ही खुशी हुई। अब वो शहजादा दर्जी के साथ रहने लगा। वो उसकी तसल्ली तशफी करता, सबर दिलाता और सीने पर होने की तालीम भी देता। एक रोज अमजद ने दरिया के किनारे जाकर अपने कपड़े धोए और हमाम में गुसल करके साफ सुथरा होकर शहर की सैर करने लगा। रास्ते में उसे एक निहायत ही हसीन और जमील औरत मिली जिसका कद और नाक नक्शा लाजवाब था। जब औरत की नजर इस पर पड़ी तो उसने अपनी नकाब उठा दी। वह और होंठों के इशारे करने और आंखें मारने लगी। उसकी इशारा बाजियों पर इसका दिल भी आ गया और तबीयत उधर खींचने लगी। उसे मोहब्बत से इसकी तरफ नजर की। औरत ने ठंडा सांस लिया। अमजद कहने लगा कि तू मेरे साथ चलेगी या मैं तेरे साथ चलूं। औरत ने मारे शर्म की अपनी आंखें नीचे कर ली और कुरान की ये आयत पढ़ी, अर्रजालु कवामून अलन निसा। अमजद इसका मतलब समझ गया और शहजाद को सुबह होती दिखाई दी और उसने वो कहानी बंद कर दी जिसकी उसे इजाजत मिली थी। 231वीं रात हुई तो उसने कहा कि ऐनिक वक्त बादशाह, अमजद उस औरत का मकसद समझ गया कि वो इसके साथ चलना चाहती है। अब वो मजबूर हुआ कि उसके लिए कोई मकान तलाश करे क्योंकि वो उसे अपने उस्ताद दर्जी के पास ले जाने से शर्माता था। वो आगे आगे और औरत पीछे पीछे आ रही थी। एक गली से निकलता दूसरी गली में जाता, कभी इधर से उधर इस कूचा बकूचा फिरने में वो लड़की थक गई और कहने लगी, है मेरे आका तेरा घर कहाँ है। उसे जवाब दे के भी आता है, जरा सबर कर। वो कहता हुआ एक खूबसूरत गली में मुड़ा और चलने लगा कि लड़की पीछे पीछे हो गई, यहां तक कि वो गली भी खत्म हो गई और उसके आगे कोई रास्ता न था। अमजद अपने दिल में लाहौल पड़ने लगा। उसे देखा कि गली के आहर में एक दरवाजा है जिसके आगे पत्थर की दो चौकियां बनी हुई है लेकिन दरवाजा बंद है। एक चौकी पर अमजद बैठ गया, दूसरी पर लड़की। लड़की बोली, ये मेरे आका किस बात का इंतजार है। लड़के ने सर नीचा कर लिया और थोड़ी देर के बाद सर उठाकर कहा कि मैं अपने गुलाम की राह देख रहा हूं क्योंकि कुंजी उसके पास है। मैं इसे कह गया था कि जब तक मैं हमाम से निकलूं हमारे लिए खाने पीने और मेहनोशी का सामान मुहैया कीजिए। इसके बाद वो अपने दिल में कहने लगा कि जब वो बैठी बैठी थक जाएगी तो अपने आप चली जाएगी और फिर मैं भी अपनी राह लूंगा। बहुत देर हो गई तो लड़की पूछने लगी, है मेरे आका गुलाम ने बहुत देर लगाई और हम यहाँ सड़क पर बैठे हुए हैं, ये तो कुछ अच्छा मालूम नहीं होता। इतने में वो उठी और फिर एक पत्थर लेकर कुफल के पास पहुंची। अमजद ने कहा कि जल्दी मत कर, गुलाम को आ जाने दे, लेकिन उसे एक न सुनी बल्कि कुफल पर इस जोर से पत्थर मारा कि कुफल के दो टुकड़े हो गए और दरवाजा खुल गया। अमजद ने कहा कि तूने क्या सोचकर ऐसा किया। वो बोली कि चल हट, आहिर हुआ क्या, क्या ये तेरा घर और तेरी मिल्कियत नहीं है। अमजद ने कहा कि है लेकिन कुफल के तोड़ने की क्या जरूरत थी। लड़की ने कुछ परवाह न की और बेतकल्फी से अंदर चली गई। अमजद हैरान परेशान और घरवालों का खौफ कि अगर आगे तो क्या हो गया। उसकी समझ में कुछ नहीं आता था कि क्या करे। लड़की ने कहा, है मेरी आंखों के नूर और दिल के सरूर, اندر کیوں نہیں آتا؟ اسے جواب دیا کہ ابھی حاضر ہوا لیکن غلام کم وقت نہ جانے کہاں مر گیا اور معلوم نہیں کہ جن باتوں کا حکم دیا اس نے کی یا نہیں۔ یہ کہہ کر وہ لڑکی کے ساتھ ڈرتے ڈرتے پہنچا۔ جب وہ مکان کے اندر پہنچا تو اسے وہاں ایک نفیس کمرہ نظر آیا جس کے آمنے سامنے چار چوکیاں پڑی ہوئی تھی اور صندوق رکھے ہوئے تھے اور پردے پڑے ہوئے تھے۔ ریشم اور اطلس کا فرش تھا، بیچ میں قیمتی فوارا تھا جس کے ارد گرد جوہرات سے جڑی ہوئی سینیاں، ان سینیوں میں میوے اور خوشبوئیں بھری ہوئی تھی۔ ان کے قریب ہی مینوشی کا سامان، پاس ہی ایک شمع دان جس میں ایک شمع لگی ہوئی تھی۔ سارا کمرہ نفیس کپڑوں سے بھرا ہوا تھا، عمدہ صندوق اور کرسیاں لگی ہوئی تھی۔ ہر کرسی پر ایک بکچا تھا اور اس کے پر درہموں اور دیناروں سے بھری ہوئی ایک ایک تھیلی۔ مکان کی صورت سے معلوم ہوتا تھا کہ وہ کسی خوشحال شخص کا دولت کدا ہے کیونکہ اس کا فرش بھی مرمر کا تھا۔ امجد نے یہ ساری چیزیں دیکھی تو اپنے اوپر ملامت کرنے لگا اور دل میں کہا کہ اب میری جان گئی، انا للہ و انا الیہ راجعون۔ لیکن لڑکی اس جواب کو دیکھ کر بے حد خوش ہو گئی اور کہنے لگی، اے میرے آقا، غلام نے بالکل کوتاہی نہیں کی، اسے مکان کو جھاڑ پونچھ کر کھانے لگائے اور میوے سجانے میں پورا سلیقہ کیا اور میں یہاں بڑے اچھے وقت پر پہنچی ہوں۔ امجد نے اس کی طرف بالکل توجہ نہ کی کیونکہ اسے مکان والے کا ڈر لگا ہوا تھا۔ لڑکی نے کہا، اے میرے آقا، اے میرے دل کے مالک، تو اس طرح کیوں کھڑا ہے؟ یہ کہہ کر وہ خوب کہکا مار کر ہنسی اور اسے امجد کا اس زور سے بوسا لیا جیسے اہروٹ ٹوٹتا ہے اور کہنے لگی، اے میرے آقا، اگر تو نے کسی دوسرے سے وعدہ کیا ہے تو میں کمر باندھ کر اس کی خدمت کروں گی۔ اس فکرے پر امجد بھی ہنس پڑا لیکن اس کا دل غصے میں بھرا ہوا تھا اور خاموش ہو کر سوچنے لگا۔ اس کا سانس پھولا ہوا تھا اور وہ اپنے دل میں کہہ رہا تھا کہ اگر مکان کا مالک آ گیا تو میری جان کی خیر نہیں۔ اس کے ساتھ ہی یہ پارٹ اپنے اختتام کو پہنچا۔